रेकर्ड गर्छु यो भन्दा हामी एकैचोटि चाहिँ यो स्लाइडमा जानेछौँ। दोस्रो तिमोथी पावलले लेखेका पत्रहरूमा अन्तिम पत्र भनेर हामीले हेरेको थियो तपाईँलाई। मैले एउटा कोट, यो जुन चाहिँ हामीले अध्ययन गरिराखेका छौँ यहाँनिर, यो चारवटा विषय भनेर हामीले हेरेका छौँ, अनि वास्तवमा त्यो चारवटा विषयलाई विचार गर्दाखेरि सत्यको रक्षा गर्ने, परमप्रभुमा बलियो हुने, शैतानले ल्याउने पासो र ट्र्यापहरूबाट बच्ने अनि वचन प्रचार गर्ने, यो चारवटा पोइन्ट हामीले हेरेका छौँ। अनि त्यो चारवटा पोइन्टमा आज अन्तिम पोइन्ट हामी हेरेका छौँ। अनि त्यसले त्यो हेर्दै गर्दाखेरि हामीमा येशु प्रभुको प्रभुत्व छैन भने, अर्को शब्दमा हामी जुन रूपमा येशुको नेतृत्वमा येशुप्रति सम्बन्धित हुनुपर्ने, समर्पण हुनुपर्ने, हामी आफैलाई येशुमा सुम्पेका छैनौँ भने यो सबै कुरा केही अर्थ लाग्दैन। त्यसकारण त्यो पहिलो कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ। जम्मै यो सिद्धान्त पढेर येशु प्रभुले नै भन्नुभएको निकोदेमससँग, कोही नयाँ गरी जन्मिएन भने उसले स्वर्गको राज्य पनि देख्ने छैन, स्वर्गको राज्यमा प्रवेश पनि गर्ने छैन भनेर हामी येशु प्रभुको वचनबाट नै सुन्छौँ। त्यसकारण नयाँ गरी जन्मिने व्यक्तिमा चाहिँ, यहाँ एउटा मार्टिन लोय जोन्सले दिएको एउटा कोट तपाईँलाई म पढ्न चाहन्छु। अनि यो कोटमा चाहिँ यस्तो छ अङ्ग्रेजीमा, सबमिसन टु द लोर्डसिप अफ क्राइस्ट इज द इसेन्सियल एभिडेन्स द्याट अ पर्सन्स फेथ इज जेन्युन। मतलब मार्टिन लोय जोन्स भने चाहिँ एकजना मेडिकल डाक्टर थिए, तर उनले चाहिँ परमेश्वरको बोलावट चाहिँ प्रचारक हुने बोलावट पाए, प्रचार गर्न लाज मान्थे, तर उनी चाहिँ बेलायतमा, होइन वेस्ट मिनिस्टर च्यापल भन्छ, जहाँ बेलायतको राजा अथवा पहिला रानी जान्छ, त्यही ठाउँमा उनी पास्टर थिए। मेडिकल डक्टर भएर पनि उनी पास्टरको रूपमा सेवा गरेका छन्। उनले कति धेरै किताबहरू लेखेका छन्। मसँग मार्टिन लोय जोन्सले लेखेको एउटा भर्खरै पाछु एउटा किताब, पुरानो, पुरै भोलुम छ, तर केवल एफिसी 3 अध्याय मात्रै। त्यसैले एक्सपोजिटरी टिचिङ भन्छ, परमेश्वरको वचनलाई पुरा व्याख्या गरेर त्यसको सही अर्थमा बुझाउने किसिमको प्रचार, होइन? अनि उनले यहाँनिर के भन्छ भने, सबमिसन टु द लोर्डसिप अफ क्राइस्ट चाहिँ जेन्युन फेथ, कुनै पनि व्यक्तिको जेन्युन भनेको चाहिँ साँचो विश्वास, पक्का विश्वास, खाँटी विश्वास हुने कुरा भनेको चाहिँ येशुको प्रभुत्वमा आफैलाई समर्पण गरेको, उहाँको प्रभुत्व भनेको चाहिँ उहाँको नेतृत्वमा, उहाँको इच्छा गर्नलाई, उहाँको शासन हुने आफैलाई समर्पण गरेको प्रमाणले मात्रै कुनै पनि व्यक्तिको साँचो विश्वास छ कि छैन भन्नेको प्रमाण चाहिँ त्यो येशुको प्रभुत्वमा जिउँछ कि जिउँदैन। अर्को शब्दमा भन्नुपर्दाखेरि चाहिँ, उसको जीवनमा येशु प्रभुले भनेको बाहेक अरू कुरा हुँदै हुँदैन, उसले गरेका कामहरू येशुले भनेको बाहेक अरू काम हुँदै हुँदैन। वास्तवमा अनन्त जीवन, येशु प्रभु आफैले भन्दाखेरि, अनन्त जीवन चाहिँ परमेश्वर एकमात्र पितालाई चिन्नु, योहन्ना 17 अध्यायको 3 पद। वास्तवमा यो पितालाई चिन्नु अथवा येशु ख्रीष्टलाई चिन्नु अथवा परमेश्वरलाई चिन्नु, त परमेश्वरलाई चिन्ने कुरा भनेको चाहिँ, जबसम्म तपाईँले चिन्नै हुन्न भने त उहाँको प्रभुत्व, उहाँको लिडरसिपलाई तपाईँको जीवनमा स्वीकारेकै हुँदैन नि, होइन? त्यसैले कुनै पनि व्यक्तिको जीवनमा उसले जुन परमेश्वरलाई पुरा पूजा के अरे भन्छ वर्सिप गर्छ अथवा विश्वास गर्छ त्यो कस्तो खालको परमेश्वर हुनुहुन्छ, परमेश्वरको बारेमा त्यो मान्छेको विचार कस्तो छ, त्यो कुराले त्यो मान्छेको टोटल जीवनलाई प्रभाव पार्छ। त्यसले धेरै जस्तो मान्छेको विचार के छ भने नि परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा ऊ आफैले बनाउँछ। त्यो आफैले बनाएको परमेश्वर, मैले यो धेरै चाहिँ अझ के देखेको छु भने क्रिस्चियन विश्वास सुसमाचार पनि आफैले बनाउँछ, अनि त्यो मान्छेले आफैले बनाएको सुसमाचारमा हरेक मान्छे उसले विचार गरे अनुसारको क्रिस्चियन हुनु पर्यो। त्यो गर्ने मान्छे कस्तो हुन्छ भने जसले परमेश्वरको सही खालको भ्यू अफ गड भन्छ नि, परमेश्वरलाई सही प्रकारले नचिन्ने हुन्छ। बाइबलमा परमेश्वरलाई उहाँको शक्ति र महिमामा देख्ने उदाहरण एकदमै अङ्ग्रेजीमा ड्रामेटिकल भन्छ, चमत्कारिक प्रकारले शक्तिको अवस्थाले परमेश्वरको दर्शन परमेश्वरलाई अनुभव गरेका। पुरानो नियममा मोसाले चाहिँ परमेश्वरसँग कुरै गर्थे नि, परमेश्वरलाई हेर्ने इच्छा गर्दै गर्दाखेरि अनि ढुङ्गाको छेडबाट परमेश्वरको पछाडि मात्रै देख्दाखेरि पनि मोसाको आँखा बन्द भएर ऊ घोप्टो पर्छ, अनि मोसा फर्केर इजरायलीहरूको बिचमा आउँदाखेरि त्यो परमेश्वरलाई उहाँको चमक महिमालाई देखेको कारणले मोसाको अनुहार चम्किन्छ अनि इजरायलीहरू मोसालाई हेर्न सक्दैनन्। त्यसकारणले इजरायलीहरूको अगाडि मोसाले घुम्टो लाउनु पर्थ्यो। अर्को चाहिँ यसैया 6 अध्यायमा यसैयाले देखेको परमेश्वरको दर्शन, त्यहाँ वास्तवमा यसैया जस्तो भविष्य वक्ता जुन चाहिँ हामीलाई थाहा छ पुरानो नियमको भविष्यवाणीहरू जो येशु प्रभुको आगमनको बारेमा र धेरै धार्मिकताको बारेमा जुन भविष्यवाणीहरू पुरानो नियममा छन् यसैयाले दिएको शक्तिशाली भविष्यवाणीहरू छन्। येशु प्रभुको मृत्युको बारेमा पनि, उहाँले दुःख भोगको कुराको बारेमा पनि, उहाँको जन्म कुरामा पनि, येशु प्रभुको राज्यको कुरामा पनि। तर जुन बेलामा यसैयाले परमेश्वरको दर्शन पाउँछ नि उसलाई सजिलो हुँदैन नि, हाय म त खत्तम भएँ। त्यस कारण त्यो खत्तम भए किन आयो, किनभने ऊ परमेश्वरको अगाडि कमजोर फेला पर्यो अथवा उसको जीवनमा अझै पाप फेला पर्यो, उसको सोचहरू विचारहरू अझै अपवित्र फेला पर्यो। अब यहाँनिर पोइन्ट के आउँछ भने नि, तपाईँ र मेरो जीवनमा हामी आफैले बनाएको परमेश्वर, हामीले आफैले बनाएको सुसमाचार साँच्चै येशु प्रभुले प्रचार गर्नुभएको जस्तै छ, अनि त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। अर्को नयाँ नियममा एकजना व्यक्ति छ, एकजना व्यक्ति भन्दाखेरि यसको बारेमा तपाईँलाई म अर्को क्लास टोटल्ली लिन सक्थेँ तर आज मेरो खास पाठ यो होइन, तर यो मलाई आज एउटा अगुवाई किन भइराखेको छ भने नि, हामीले भुल नगरौँ हाम्रो परमेश्वर जो छ हुनुहुन्छ, तपाईँ र मैले बनाएको परमेश्वर हुनु भएन, तपाईँले मैले बनाएको परमेश्वर हो भने चाहिँ तपाईँ र मेरो जीवन जस्तो छ त्यस्तै खालको फिट हुने परमेश्वर, जे मलाई मनपर्छ त्यही परमेश्वर, त्यही मनपर्ने परमेश्वर, जे मलाई मन पर्दैन त्यही मन नपर्ने परमेश्वर, जे मेरो चाहना छ त्यही चाहना गर्ने परमेश्वर। तर परमेश्वर त्यस्तो हुनुहुन्न नि, होइन, परमेश्वरलाई कसरी चिन्ने, परमेश्वर कस्तो हुनुहुन्छ भनेर चिन्ने एउटै उपाय के छ, येशु ख्रिस्ट जो परमेश्वरको पुत्र परमेश्वरलाई प्रकट गर्न संसारमा आउनुभयो, अनि येशु ख्रिस्टमा एउटा पापको छाया पनि थिएन छैन। तर हामीहरूमा के छ, त्यो आदमबाट आएको स्वभाव घमण्ड, ईर्ष्या, महत्त्वाकाङ्क्षा, पद चाहिने, भूमिका चाहिने, सम्पत्ति चाहिने, सबै मान्छेको अगाडि पपुलर हुनुपर्ने क्रिस्चियनहरू धेरै देखेको छु मैले। तर जो परमेश्वरमा येशुको प्रभुत्व स्वीकार गरेको हुन्छ अथवा उसको जीवनमा प्रभु चाहिँ येशु हुनुहुन्छ, उसको लागि एउटै मात्रै जीवनमा एउटै मात्रै लक्ष्य हुन्छ, प्रभुको इच्छा। वाट वुड जिजस डु, एउटा ब्यान्ड बनाउने चलन थियो, WWJD, तपाईँलाई याद छ, धेरै वर्ष अगाडि, 20 वर्ष अगाडि, 21 वर्ष अगाडि होला, त्यो यस्तो बिहान बन के अरे हातमा लाउने त्यस्तो चलन थियो क्रिस्चियनहरूले. वाट वुड जिजस डु भनेको सर्टकटमा WWJD भनेको मतलब कुनै पनि कुरा गर्दाखेरि, कुनै पनि कुरा विचार गर्दा, कुनै पनि कुराको बारेमा योजना बनाउँदा, कुनै पनि कुरामा मान्छेलाई जवाफ दिँदा, मान्छेले हामीलाई कस्तो व्यवहार गर्छ त्यसको सट्टामा हामीले उसलाई व्यवहार गर्दाखेरि हामीले सोध्नुपर्ने वाट वुड जिजस डु भनेको मतलब येसुको लिडरसिपलाई स्वीकार गरेको मान्छेले मण्डलीमा पनि येसुको इच्छा र येसुको महिमा खोज्छ. उसको जीवनको सबभन्दा ठुलो लक्ष्य येसुको इच्छा गर्ने हुन्छ. पवित्र जीवन नै येसुको इच्छा हो, पवित्र जीवन जिउने. तर भित्रभित्रै विभिन्न किसिमका हत्कन्ठा मजाउने खालको टोटल्ली अन्धकारकै शक्तिको प्रभावमा रहेर अरूभन्दा असल क्रिस्चियन देखाउने मान्छेहरू पनि हुन्छन्. त्यसकारण यो कुरो नबुझिकन हामीले शिक्षा मात्रै लिएर काम लाग्दैन. पहिला कुरा चाहिँ पहिलो हुनु पर्यो, साँच्चै परमेश्वरमा विश्वास चाहिँ पक्का, फेथ जेन्युन, त्यो चाहिँ येसु उसको जीवनको प्रभु, अनि येसुले भन्नु नभएको कुरा उसले गर्दैन. भनाएको मतलब येसुले के भन्नुभयो, यो गालामा हान्नेलाई यो गाला थाप्ने, शत्रुलाई प्रेम गर्ने, कहिल्यै झुट्टा नबोल्ने, रुपियाँ पैसालाई प्रेम नगर्ने, धन र परमेश्वरको सेवा एउटैले गर्न सक्दैन, दुईटा मालिकलाई सेवा गर्न सकिँदैन. यो सबै कुराहरू येसु प्रभुको वचनमा छ. एकजना मान्छे हिजो अस्ति हाम्रो यहाँ नेपालीहरूको क्रिसमस प्रोग्राम हुन्छ, अनि एउटा धेरै जस्तो मान्छेको घरमा हुन्छ, अनि यो चोटि एकजनाको नयाँ घर भर्खरै किनेको त्यहाँ भएको थियो. उनले चाहिँ धेरै उनका साथीहरू जो अरू नेपालीहरू जो विश्वासी हेर्ने धेरै मान्छेलाई डाकेको थियो. एकजना मान्छे मैले धेरै अगाडिदेखि चिनेको, तर उसलाई मैले सुसमाचार सुनाएको थिएन. उसले मलाई राम्रोसँग चिनेको, मैले उसलाई राम्रोसँग चिनेको एउटा सन्दर्भबाट. अनि त्यहाँ कहाँ कहाँबाट कुरा गर्दै गर्दा अब त क्रिसमसको अवसरमा भेला भएको भयो. अनि त्यहाँदेखि त्यहाँ सुरुमा सङ्गति सुरु हुँदै गर्दा बस्दाखेरि उसकै छेउमा परे. ऊ चाहिँ सफ्टवेयर इन्जिनियर हो यहाँ. अनि कुरा गर्दाखेरि ठ्याक्कै येसु प्रभुको कुरा आयो, येसुको जन्मको सम्बन्धमा. अनि मैले ठ्याक्कै सोधेँ, तपाईँलाई कस्तो लाग्छ, के थाहा छ तपाईँलाई? अनि येसु राम्रो मान्छे भनेर उहाँले भन्नुभएको थियो. अनि त्यसपछि मैले उहाँलाई प्रश्न गरेको थिएँ, सबैले येसु राम्रो भन्छ, तर जसले येसु राम्रो भन्छ येसुले के भनेको छ त्यो कुरो थाहा छ कि छैन? यदि त्यो थाहा छ भने येसु राम्रो हो भने त उहाँको कुरालाई पनि त विश्वास गर्नु पऱ्यो नि. जसले येसुको कुरालाई मान्दैन त्यो मान्छेले येसुलाई राम्रो भन्यो के अर्थ लाग्छ? एनिवे, यो सन्दर्भ अर्कै हो. त्यस कारणले येसुको प्रभुत्व स्वीकार नगर्ने व्यक्तिहरू नै, चाहे मण्डलीभित्र पनि हुन्, धेरै त मण्डली नै नआउने मान्छे अविश्वासीहरू छन्, तर ख्रिस्टमा विश्वास गरेको भनेर मण्डली आउने मान्छेहरूमा के उनीहरूको विचार परमेश्वरको बारेमा सही छ? के उनीहरूको जीवनमा येसुको शासन छ? यो प्रश्न हरेक व्यक्तिको लागि हो. तपाईँलाई भन्दै गर्दा मेरो औँला एउटा त्यहाँ हुन्छ, तिनवटा औँलाले मलाई आफैलाई देखेर आउँछ, होइन मेरो जीवनमा. त्यसैले यो कुरो सबभन्दा मुख्य हो. त्यसैले यो तपाईँलाई मैले भन्न चाहेँ. अनि बाइबलको सन्दर्भमा कुरा गर्दै गर्दाखेरि तपाईँलाई येसु प्रभुको बारेमा कुरा गर्दै गर्दा फिलिपी 2:9-10-11 पढेर अनि आजको विषयमा हामी जान्छौँ. यहाँ के छ? त्यसै कारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो र उहाँलाई एउटा नाम दिनुभयो जो हरेक नामभन्दा उच्च छ. यसकारणले ती स्वर्गमा पृथ्वीमा पृथ्वी मुनि भएका हरेक प्राणीले येसुको नाउँमा घुँडा टेक्नुपर्छ, अनि परमेश्वर पिताको महिमाको निम्ति हरेक जिब्रोले येसु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ. अब येसुको बारेमा कुरा गर्दै गर्दाखेरि बाइबलमा विशेष गरी युहन्नाको सुसमाचारको सुरुकै अध्यायमा येसु प्रभुको बारेमा त्यहाँ लेखेको छ. अनि अर्को चाहिँ कलस्सीको पत्रमा हेऱ्यौँ भने पहिलो अध्यायमा नै येसु चाहिँ अदृश्य परमेश्वरको स्वरूप अनि उहाँ सृष्टिकर्ता भनेर हामीले सबै कुरा हुन आएका कुरा उहाँबाट हुन आए, युहन्नामा पनि त्यो कुराहरू पाउँछौँ. त्यस कारणले यो सबभन्दा प्रथम कुरा हो। हामीले जहिले पनि येशु प्रभुको बारेमा हेर्छौँ, परमेश्वरलाई चिन्ने कुरा चाहिँ येशु ख्रिस्टद्वारा मात्रै चिनिन्छ। हो, परमेश्वर एउटै हुनुहुन्छ, त्रिएक परमेश्वर, परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा। तर येशु प्रभुले संसारमा जे जे गर्नुभयो उहाँ आफैले गर्नुभएन, सबै कुरा जे पिताले चाहनुहुन्थ्यो त्यही गर्नुभयो। अब येशुको सुसमाचारले के भन्छ भने, जब येशुलाई नै हाम्रो हृदयमा हामीले ग्रहण गर्छौँ, हाम्रो जीवनमा पनि परमेश्वरले काम गर्नुहुन्छ। अनि आज हामी परमेश्वरको वचन अध्ययन गर्दै गर्दाखेरि, आज परमेश्वरको वचन प्रचार गर्ने कुराको सन्दर्भ हामी बोल्दैछौँ, तपाईँलाई थाहा छ येशु प्रभुले नै सबै कुरा वचनको घोषणा गर्नुभयो। उत्पत्तिको एक अध्यायमा जब सृष्टि भयो त्यहाँ वचन भन्ने को हुनुहुन्थ्यो? येशु प्रभु, किन उहाँ वचन हुनुहुन्थ्यो। तर जब जब त्यो वचन येशुले भन्नुभयो त्यो हुन आयो, कसरी? परमेश्वर पिताले त्यो गर्नुभयो। अनि तपाईँले अध्ययन गर्नुभयो भने सुसमाचारमा जब जब येशु प्रभुले वचन घोषणा गर्नुभयो परमेश्वर पिताले त्यसको काम गर्नुभयो। लाजरस 4 दिनसम्म कुहिएर मरेर बसेको लासलाई येशु प्रभुले उठेर आइजो भन्नुभयो, परमेश्वरको वचन। तर लाजरस उठेर आउने काम कसले गर्नुभयो? पिताले। लाजरसलाई बिउँदाउने काम पिताले गर्नुभयो। अनि यहाँ एउटा सन्दर्भ तपाईँलाई म भन्न चाहन्छु, तपाईँ र मैले वचन प्रचार गर्ने कुरा विचार गर्दै गर्दाखेरि, तपाईँ र म परमेश्वरको जन, तपाईँ र मैले प्रचार गर्ने घोषणा गर्ने वचन परमेश्वरको वचन, जीवित वचन। अनि तपाईँ र म जबसम्म येशुको प्रभुत्वमा टोटल पापलाई त्यागेर खालि येशुको पवित्रतामा, नम्रतामा, आफ्नो स्वार्थ होइन, बाइबलीय हिसाबले परमेश्वरको अधीनमा जब हामी हुन्छौँ, हामीले गरेको प्रचार परमेश्वरको वचन हो। अनि त्यो प्रचार अनुसारको वचन परमेश्वर पिताले त्यो वचनको काम पुरा गर्नुहुन्छ। बाइबलमा त्यही कुरा हामी पाउँछौँ। तपाईँ र मैले घोषणा गरेको वचनले फल फलाउँछ, त्यसले केही कुरा ल्याउँछ, किनभने त्यसको पछाडि परमेश्वरको शक्ति, उहाँ काम गर्नुहुन्छ। तर जबसम्म तपाईँ र म नै येशुको प्रभुत्व मुनि छैनौँ, तपाईँ र ममै म नै येशुमा, परमेश्वरमा समर्पित, नयाँ जन्म पाएको क्रिस्चियन छैनौँ, तपाईँ र मैले भनेर त्यो वचनको काम हुँदैन। त्यसकारणले वचन प्रचार गर्नुभन्दा पहिला कि तपाईँ र म जेन्युनली परमेश्वरमा समर्पित येशुको चेला, उहाँबाट नयाँ गरी जन्मिएका, हामीमा येशु जिउनु हुने, ख्रिस्टमा कोही छ भने नयाँ सृष्टि, पुरानो कुरा बितेको। योभन्दा सर्टकट काहीँ पनि छैन प्रियहरू, हो योभन्दा अर्को विषय छैन, मान्छेले विचार गर्नुपर्छ। त्यही कारणले नै हामीले मण्डलीको कुरा गर्दै गर्दा, मण्डलीमा एकता, मण्डलीमा जागृति, मण्डलीमा आत्मिकी वृद्धि, मण्डलीमा सुसमाचार प्रचार, मान्छेहरूले नयाँ विश्वास गर्ने कुरा, तर कसरी हुन्छ? परमेश्वरको आत्मामा एक हुनु पर्यो। कुनै प्रश्न छ, कुनै विचार छ, कुनै भावना छ, सबैको अगाडि खुलस्त विचार गर्नु पर्यो, सत्य कुरालाई प्रेममा बोल्नु पर्यो। तर त्यही अन्धकारको शक्ति जस्तै, अन्धकारमा भित्रभित्रै विभिन्न किसिमका कुराहरू गर्ने मान्छेहरूलाई परमेश्वरको आत्माको प्रभावबाट बाहिर हुन्छन् उनीहरू, उनीहरूले गरेको काममा परमेश्वरको महिमा हुँदैन। यो कुरो एकदम ध्यान दिनुपर्छ। त्यसकारण यहाँनिर यो अर्को वचनकै कुरा गर्दै गर्दा याकुबको 1 अध्यायको 22, 23, 24 पद पनि पढ्न मलाई मन आयो। वचन सुनेर मात्र आफूलाई धोका नदे हो, यसले के भन्छ सो गर, जसले वचन सुन्छ तर यसले के भन्छ सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो जसले आफ्नो अनुहार ऐनामा हेर्छ अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ, तब ऊ कस्तो देखिन्छ सो झट्टै बिर्सिहाल्छ। वचन चाहिँ एउटा ऐना हो, त्यसैले वचनलाई जीवनमा लागू गरेका छैन भने चाहिँ ऐना हेरेर के पनि नगर्ने भने, मतलब ऐना हेरेर के हुन्छ, हामी कपाल कोर्छौँ, यताउता गर्छौँ, होइन? तर ऐना हेर्दाखेरि जे देखिन्छ त्यो नगर्यो भने के थियो, बिर्सिन्छ। त्यो कुरा छ परमेश्वरको वचन पालन गर्ने सम्बन्धी कुरामा तपाईँ र मैले यहाँ यो कुरा पाउँछौँ। त्यसैले आजको विषयमा हामी जान चाहन्छौँ, हामीले दोस्रो तिमोथी हेरिराखेका छौँ अनि तपाईँलाई मैले यो 4 पोइन्ट गएको 3 4 हप्ता अगाडि सत्यको रक्षा गर्ने सम्बन्धी कुरा, अनि प्रभु परम प्रभुमा बलियो बन भन्ने शैतानले ल्याउने पासो र युक्तिहरूबाट बस्ने। अब यो शैतानले ल्याउने पासो र युक्तिहरूको बारेमा ज्ञान धेरै मान्छेहरूलाई छैन, किनभने मैले एकदम छर्लङ्ग छर्लङ्ग देखेको छु मान्छेहरू आफ्नै क्यापासिटी आफ्नै बुद्धि आफ्नै इच्छाले आफूलाई चाहना लागेको के भन्छ त्यसलाई एम्बिसन पुरा गर्नलाई भित्रभित्रै गुटबन्दी गर्छन्। मैले देखेको छु प्रियहरू, त्यस्तो गर्ने मान्छेले परमेश्वरलाई चिनेको हुँदैन खासमा। त्यो कुरो याद गर्नु, त्यो शैतानको पासोमा पर्छ। किन मण्डली त एउटै आत्मामा चल्नु पऱ्यो नि, परमेश्वरमा चल्नु पऱ्यो नि, मण्डलीमा अगुवापनको अधीनमा हुनु पऱ्यो नि। बाइबलमा अगुवाको अधीनमा बस्ने कुरा पनि वचनमा क्लियर कट छ नि। अनि त्यहाँदेखि अर्को आजको विषय वचन प्रचार गर। यो वचन प्रचार गर्ने कुरा होइन, त्यसैले पहिलो कुरा चाहिँ हामीले के हेरेका थियौँ भन्दाखेरि सत्यको रक्षा गर्नेमा तिनवटा पोइन्ट थियो होइन। आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्ने, सत्यको रक्षा कसरी हुन्छ, हरेक व्यक्तिले आत्मिक वरदान प्रयोग गर्न सिक्नु पऱ्यो, पास्टर अगुवाले मात्रै होइन, धैर्यता साथ दुःख सहनु, मतलब कहिलेकाहीँ विरोध दुःख आउँदाखेरि त्यसको जवाफदेही हुँदाखेरि प्रतिक्रिया जनाउँदाखेरि धार्मिकतामा गर्नु पऱ्यो। उसले बदलाको भावना लिँदैन, उसले संसारको अन्धकारको मान्छे जस्तै व्यवहार गर्दैन, जस्तो पत्रिकामा नेताहरूले एउटाले अर्कोलाई पेल्याएको छ, अर्कोले अर्कोलाई पेल्याएको छ। ख्रिस्टमा विश्वास गर्ने मान्छेहरू जहिले पनि येसुको अधीनमा रहेर गर्छ, धैर्यतामा सहन्छ, उसले ठिक कुरा मात्रै गर्छ। येसु प्रभुले त्यही गर्नुभएको छ, सही शिक्षाको नमुना पछ्याउने, खाटी वचन पछ्याउने। अब तपाईँलाई दोस्रो पोइन्ट हामीले हेरेको थियौँ, परम प्रभुमा बलियो बन्ने कुरा चाहिँ सिपाही जस्तै बलियो, खेलाडी जस्तै, किसानहरू जस्तै बलियो, अथवा किसानहरू एउटा धीरज र मेहनती हुन्छ। हामीले यो कुराहरू दोस्रो पोइन्टमा सिकेका थियौँ। तपाईँलाई मैले तेस्रो पोइन्ट गएको हप्ता गएको हप्ताभन्दा अघिल्लो हप्तामा हेरेको थियौँ, दुष्टबाट आउने पासो र प्रभावबाट होसियारी हुने कुरामा। पहिलो कुरा चाहिँ कसरी होसियारी हुनसक्छ, बचाउन सक्छ, बाइबलका वचनको सन्दर्भमा टिका टिप्पणी, यो कसरी शैतानले चाहिँ ल्याउँछ त समस्या भन्ने चाहिँ, कहिलेकाहीँ बाइबलकै कुराहरूमा चाहिँ सहमति नभएर गनगन गर्ने, एकअर्काले गरेको कुराहरूको बारेमा विवाद निकाल्ने, झगडा निकाल्ने, विभिन्न किसिमले भित्रभित्रै, तर सिधा आएर त्यसलाई समाधान गर्नतिर लाग्दैन। दोस्रो पावलले चाहिँ खराब इच्छा अथवा खतरनाक इच्छाहरूको पासो विरुद्ध चेतावनी दिएका छन्। मान्छेलाई खराब इच्छा के हुन्छ, विभिन्न किसिमका इच्छा हुन्छ, धनी बन्ने इच्छा होइन, घमण्डको इच्छा, मान्छेप्रति बदलाको भावना, सबभन्दा ठुलो कुरा चाहिँ के हुन्छ, एम्बिसन, दाह, धेरै किसिमको कुराहरू आउँछन्। तेस्रो कुरा चाहिँ पावलले तिमीलाई विद्रोही मनोवृत्तिको पासो विरुद्ध चेतावनी, अनि यो विद्रोह त धेरै ठाउँमा देखेको छु, विरोधी भावनाहरू बाहिर भने छैन, भित्रभित्र गुटबन्दी गरेर हतपत्त आफ्नो पक्षमा मान्छे जुटाएर अर्को मान्छेलाई फेल्काउने। प्रियहरू, त्यो परमेश्वरको मन्दिरमा परमेश्वरको मण्डलीमा हुन सक्दैन। यो कुरो हामीले क्लियर धेरै हेरेको छौँ। तपाईँलाई अझै गहिरो प्रकारले बुझ्न इच्छा छ भने गएको पाठहरू रेकर्ड अडियो सुन्न सक्नुहुन्छ। अनि आजको विषय चाहिँ वचन प्रचार गर, यो कुरा आज हामी हेर्न गइरहेको छौँ। अनि यो वचन प्रचारको कुरामा चाहिँ तिनवटा पोइन्ट छ यहाँ, अनि यो वचन प्रचारको सम्बन्धमा धेरै कुराहरू हामी हेर्छौँ। तर आज तपाईँलाई यो वचन प्रचार गर्नुभन्दा पहिला धेरैवटा कुरा मैले भनिसकेँ। पहिलो कुरा त मैले के भने, वचनमा परमेश्वरको शक्ति हुन्छ, वचन प्रचार गर्ने व्यक्ति येशु ख्रिस्टको प्रभुत्व मुनि, येशुको शासन मुनि पुरा रूपमा समर्पित हुनुपर्छ, अनि उसले प्रचार गरेको वचनमा परमेश्वरको शक्ति हुन्छ। उसले गरेको वचन घोषणाबाट परमेश्वरले काम गर्नुहुन्छ र मान्छेमा त्यसको फल फल्छ। त्यसकारण आफै परमेश्वरमा छैन, खालि मान्छेलाई देखाउन गरेको छ भने होला, उसले मान्छेहरूलाई पछि लगाउँछ, मान्छेको भिड जम्मा गर्नु चाहिँ त्यो प्रमाण होइन कि तपाईँको जीवन येशु ख्रिस्टमा सही छ। कहिलेकाहीँ मान्छेको भिड पनि हुन्छ, राम्रो कुरा हो, तर प्रमाण के हो, तपाईँले येशुको प्रभुत्वमा जिउने जीवन, तपाईँको जीवनमा पवित्र आत्माको फल, तपाईँको जीवन, तपाईँले नयाँ जन्म पाएको, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, यी सबै कुराहरू हुन्छन्। त्यसकारण यहाँनिर तिनवटा पोइन्ट छ। पहिला कुरा चाहिँ करेक्ट गर्ने कुरा, वचन प्रचार गर्दाखेरि चाहिँ के किसिमको, तिन किसिमको मान्छे लाई वचन प्रचार गर्ने कुरा छ, यो मण्डलीभित्रका कुराहरूलाई होइन। पहिलो कुरा चाहिँ सच्याउनु, करेक्सन, कसलाई सच्याउनु पर्छ जो गलत छ। अब हाम्रो यहाँ त के छ भने सच्याउने र सच्चिने मान्छेहरू चाहिँ प्रायः मैले भेटेको छैन। उनीहरूको जीवनमा, तिम्रो जीवनमा पाप छ, तिमीले पश्चाताप गर्नुपर्छ भन्ने कुराको हिन्ट पनि पाएपछि ऊ चाहिँ ठुस्किन्छ। त्यो ठुस्किने मान्छे सायद परमेश्वरको नजिक छैन, किनभने मेरो जीवनमा कसैले मलाई पाप देखाइदिएर मैले पश्चाताप गर्नुपर्ने कुरा देखायो भने मैले खुसी हुनुपर्ने, किनभने मेरो पश्चातापबाट परमेश्वरमा मेरो स्थापित हुन्छ नि। मैले पश्चाताप गरिनँ भने मेरो अन्त त अर्कै ठाउँमा हुन्छ नि। त्यही कारण हामीले मान्छेलाई भन्छौँ नि, मान्छेलाई रोग लागेको छ, अहिलेको डेङ्गी रोगले त मान्छे मर्दैन होइन, कोही कोही रोग चाहिँ मर्ने हुन्छ नि त, मर्ने रोग लागेको छ अनि उपचार येशु ख्रिस्टमा, यति महत्त्वपूर्ण। तर कतिचोटि परमेश्वरको सत्य वचन पचाउन नसक्ने मान्छे हुन्छन् किनभने उनीहरू तयारै छैनन्, उनीहरू साँच्चो परमेश्वरको बारेमा जान्ने इच्छै गर्दैनन्, किनभने त्यो परमेश्वरको बारेमा जान्दाखेरि त आफैलाई क्रुसमा टाँग्नु पर्यो, संसारिक अभिलाषाहरूलाई चाहिँ त्याग्नु पर्यो। दोस्रो कुरा, हप्काउने, कसलाई हप्काइन्छ? जसले गलत गरेको हुन्छ ताकि उनीहरू पश्चाताप गर्न सकोस्। अनि तेस्रो कुरा चाहिँ, जो मान्छेहरू सही कुरा गर्न खोजेका छन् उनीहरूलाई हप्काउने र करेक्सन जरुरी छैन, उनीहरूलाई के चाहिन्छ? एक्जोर्टेसन भनेको चाहिँ प्रोत्साहन, उनीहरूलाई उत्साह दिन जरुरी छ, उनीहरूलाई अझै हौसला दिनु जरुरी छ, उनीहरूलाई अझै अगाडि बढ्नलाई मद्दत गर्नु जरुरी छ। त्यसैले कुनै पनि प्रचारकले यो तिन किसिमले वचनलाई प्रयोग गर्नुपर्ने हुन्छ। परमेश्वरको वचनमा यो सबै कुरा लेखिएको छ। त्यसकारणले यहाँनिर पावलले तिमोथीले दिएका चौथो तथा अन्तिम आज्ञा चाहिँ प्रष्ट, मैले यहाँ बलियो लेखेको छु, भनेको मतलब चाहिँ यो एकदमै स्ट्रङ कुरा हो अनि साहसिलो कुरा हो, बोल्ड बोल्ड एन्ड स्ट्रङ एन्ड क्लियर। भनेको मतलब यो जुन चौथो आज्ञा छ, वचन प्रचार गर, त्योभन्दा जोडले भन्न सकिँदैन, त्यो धेरै महत्त्वपूर्ण छ भनेर हामीले बुझ्न सक्छौँ। त्यस कारणले पावलले दोस्रो तिमोथी 4:1-2 यस्तो कुरा भन्छन्, तपाईँलाई मैले त्यहाँ पढ्न चाहन्छु। दोस्रो कुरिन्थी 4:1 चाहिँ, यस कारण परमेश्वर र प्रभु येशु ख्रिस्टको सामुमा तिमीलाई कडा आज्ञा दिँदछु गर्दछु। यहाँ देख्नुभयो, जुन चाहिँ आज्ञा छ पावलले दिइराखेको त्यो चाहिँ कडा छ। कडा आज्ञा भनेको चाहिँ एकदम महत्त्वपूर्ण बोल्ड होइन, जसले यहाँनिर त्यो आज्ञा दिने कुराको बारेमा अरू ब्याकग्राउन्ड छ, तपाईँले त्यो कुरो बुझ्नु जरुरी छ। यहाँनिर के छ? पहिलो कुरा त कडा आज्ञा दिएको छ, त्यो कडा आज्ञा कुन सन्दर्भमा छ भने, पहिलो चाहिँ परमेश्वर र प्रभु येशु ख्रिस्टको सामु, मैले जुन आज्ञा तिमीलाई दिँदैछु परमेश्वर र प्रभु येशु ख्रिस्ट यहाँ हुनुहुन्छ, उहाँले देखिरहनु भएको छ, उहाँको अगाडि दिएको छु। तपाईँ विचार गर्नुहोस्, हरेक व्यक्ति जसले ख्रिस्टमा विश्वास गरेर परमेश्वरको सेवा गर्छु भन्छ, मण्डली जान्छ, वचन सुन्छ, वचन प्रचार गर्छ, के तपाईँलाई लाग्छ तपाईँको मनभित्र जे मन लाग्छ त्यही गर्न पाइन्छ? तपाईँलाई जस्तो कुराले खुसी लगाएको छ त्यही गर्न मिल्छ? मिल्दैन नि, किनभनेदेखि परमेश्वरको अगाडि हो नि, येशु प्रभु र परमेश्वरको सामु हो नि, त्यही कारणले उहाँलाई त सबै कुरो देखाएको छ नि। तपाईँले भित्रभित्रै विद्रोही काम गर्ने, भित्रभित्रै लोभ गर्ने, यो सबै किसिमका जति पनि हत्कण्डा मान्छेले गरिराखेको हुन्छ नि, परमेश्वरले देखाएको छ नि। त्यसले यहाँनिर पनि त्यो कडा आज्ञा जो चाहिँ पावलले दिँदैछन् तिमोथीलाई, येशु ख्रिस्ट र परमेश्वरको अगाडि सामु दिइरहेको छ, जसले त्यो येशु ख्रिस्ट र परमेश्वरले चाहिँ के छ, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ। कसले? येशु ख्रिस्टले। त्यो जिउँदा र मरेकाहरू, आफ्नो आगमन भनेको चाहिँ येशु जब दोस्रो चोटि आउनुहुन्छ, उहाँले जिउँदो र मरेकाहरूको न्याय गर्नुहुन्छ। अब यहाँनिर दोस्रो चोटि आउने कुराको कुरा गर्दै गर्दाखेरि न्यायको कुरा पनि गऱ्यो भने थुप्रै न्यायको बारेमा थाहा छ हामीलाई। एउटा चाहिँ बेमा सिटको न्याय, जो बादलमा आउँदा आउँदै हामी उहाँलाई बादलमै भेट्छौँ। अर्को चाहिँ त्यो ठुलो सेतो सिंहासन भनेर, ग्रेट व्हाइट थ्रोन, अनि त्यो चाहिँ यो जिउँदा र मरेकाहरूको न्याय गर्ने भनेको चाहिँ त्यतिखेरको कुरा आउँछ। त्यसकारणले हामी अर्को दोस्रो पद पनि पढौँ, वचन प्रचार गर समय 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 असमयमा। अब यहाँनिर आजको मुख्य विषय वचन प्रचार गर्ने कुरा भयो। अनि अघि तपाईँलाई यो वचन प्रचार गर्नेको कुरा मैले भनिसकेको छु। परमेश्वरको वचन जसरी येशू प्रभुले बोल्नुभयो, परमेश्वर पिताले पुरा गरिदिनु भयो। सृष्टिदेखि लिएर संसारमा येशू प्रभु आउँदाखेरि पनि येशूले के बोल्नुभयो? जे पिताको इच्छा त त्यही, उहाँको के पनि आफ्नो बोल्नु भएन। तर जब येशू प्रभुले बोल्नुभयो, त्यो वचनअनुसार पुरा गर्ने काम कसले गर्नुभयो? पिताले गर्नुभयो। त्यही कारण तपाईँलाई मैले अलिकति भनेको थिएँ अघि, तपाईँ र मैले पनि वचन प्रचार गर्छौँ, त्यो परमेश्वरको वचनको घोषणा गर्छौँ, अनि तपाईँ र मैले बोलेको वचनलाई पनि पिताले पुरा गर्नुहुनेछ। तर त्यसको लागि के हुनु? तपाईँ र म पितामा हुनु पर्यो, तपाईँ र म येशूमा हुनु पर्यो, तपाईँ र म उहाँको इच्छा अनुसार जिउनु पर्यो, तपाईँ र म उहाँमा नयाँ जीवन पाएको हुनु पर्यो। यो मुख्य कुरा हो। त्यस कारण तपाईँ र मेरो सम्बन्धै येशू ख्रिस्टमा छैन। जो मान्छे संसारमा पापलाई छोड्नै सकेको छैन, घमण्ड ईर्ष्या मण्डली आएर पनि संसारकै राजनीति टाइपको कुरा गरिरहेको छ, प्रियहरू, यो कुरामा तपाईँ एकदमै त्यस्तो तपाईँको जीवनमा छ भने प्रस्ताव गर्न जरुरी छ। यहाँनिर के छ? वचन प्रचार चाहिँ समयमा र असमयमा तयार भइबस। वचन प्रचार गर्ने समय भनेको चाहिँ कहिले चाहिँ सबै कुरा आफूले भने जस्तो हुन्छ, कहिले चाहिँ दुःखको कुराहरू आउँछ, कहिले चाहिँ मान्छेहरूले सुन्न चाहँदैन, विरोध गर्छ, कहिले मान्छेहरूले स्वागत गर्छ। जुनसुकै समयमा पनि हामी तयार भएर बस्नु पर्यो। सारा सहनशीलता र शिक्षाले दोष देखाऊ भनेको चाहिँ जो मान्छे गलत छ, सुन्न चाहँदैन, उनीहरूलाई उनीहरूले गरेको गल्ती देखाउनु पर्यो, तर सहनशीलताले र शिक्षाले भनेको छ यहाँ। त्यसै तपाईँको आफ्नो भावनाले होइन, सहनशीलता भनेको उनीहरूप्रति प्रेम हुनु पर्यो, धीरज हुनु पर्यो। अनि पछि शिक्षा भनेको के? डक्ट्रिन, परमेश्वरको वचनद्वारा देखाउनु पर्यो। जसले परमेश्वरको वचनकै अनुसार नै उनीहरूले गरेको कुरा गलत देखिन्छ भने त्यो कुरालाई हामीले घोषणा गर्न सक्नु पर्यो। अनि यहाँनिर अर्को कुरा छ, हप्काऊ, अर्ती देऊ। अनि पावलको कडा आज्ञाको आधार यहाँ के छ त भनेर हामी हेर्न सक्छौँ। हप्काउने र अर्ती दिने कुरा यहाँनिर छ। पावलको यो आज्ञाको आधार चाहिँ के छ भनेर हामी आज हेर्नेछौँ। त्यस कारणले तपाईँलाई मैले यो आजको जुन चाहिँ वचन प्रचार गर भन्ने त्यसको तिनवटा मुख्य पोइन्ट, त्यसपछि अरू पनि त्यो प्रचार गर्ने भनेको चाहिँ कस्तो प्रकारको मान्छेहरूलाई कसरी गर्ने, अरू कुराहरूमा पनि हामी अलिकति जानेछौँ। अनि मलाई जहाँसम्म लाग्छ आज त्यति धेरै लामो हुँदैन भने सोचेको थिएँ मैले, तैपनि मैले अरू कुरा भनेर लामो बनाइरहेको छु। त्यसैले पावलले यो आज्ञा परमेश्वर प्रभु येशू ख्रिस्टको सामु, परमेश्वर र प्रभु येशू ख्रिस्टको सामु दिएका छन् भनेको मतलब जति पनि हामीले वचन पढिराखेका छौँ, तपाईँले वचन पढ्दै गर्दाखेरि परमेश्वर र प्रभु येशू ख्रिस्टको सामु पढ्नुहुन्छ। त्यसैले तपाईँको एटिच्युड, तपाईँको मनमा तपाईँलाई थाहा छ तपाईँ गलत हुनुहुन्छ, तर जबसम्म त्यो गलत कुरा त्याग्ने, पश्चाताप गर्ने, विनम्र हुने, परमेश्वरको कुरामा समर्पित हुने, मण्डलीको कुरामा परमेश्वरको महिमा खोज्ने, मण्डलीमा एकता भएर काम गर्न खोज्ने त्यो कुरा आउँदैन तपाईँको जीवनमा भने तपाईँ परमेश्वरको अगाडि पाप गर्नुहुन्छ। यो कुरा एकदमै महत्त्वपूर्ण छ, बुझ्नुपर्छ। त्यसैले यहाँनिर के छ? जो जिउँदा र मरेकाहरूलाई न्याय गर्नुहुन्छ येशू प्रभु अथवा परमेश्वर, उहाँको सामुन्ने पत्रुस के अरे पावलले यो पत्र यो लेखेका छन् तिमोथीको निम्ति, भनेको मतलब यो वचन जस्तो लेख्दै गर्दाखेरि यसको गवाही त परमेश्वर आफै हुनुहुन्छ। पावलले यो सत्य तथ्यको साथै अर्को एउटा कुरा पनि भन्दैछन्, जोड दिएका छन्। त्यो के भने सम्पूर्ण ब्रह्माण्डले हेरिरहेको छ, हामी बाइबलमा त्यो कुरा पनि देख्छौँ, विश्वासीहरूलाई सम्पूर्ण ब्रह्माण्डले नै हेरिराखेको हुन्छ। त्यसैले तिमोथीले यो महत्त्वपूर्ण आज्ञा पुरा गर्न चाहिँ अति आवश्यकता छ भनेर हामी यहाँ बुझ्दछौँ। अब आज 2000 वर्ष पछाडि आएर हामी जो परमेश्वरको सेवा गर्दैछौँ, यो हाम्रो लागि पनि हो नि त। त्यस कारण यही आज्ञा तपाईँ र मेरो निम्ति पनि पुरा गर्नलाई, नत्र पढेको के काम भयो, होइन? आवश्यकता छ। हामी विचार गर्न सक्छौँ कि तिमोथी एक प्रचारक हुन्, होइन, कतिजना हामी प्रचारक हौँ होला, त्यसैले अब प्रचार गर भन्नु कति ठुलो कुरा भयो, प्रचार गर्नुपर्छ भन्ने कुरा हो, तर यहाँनिर प्रचारको मतलब फरक छ। हामीले यो खण्डमा पावलले भन्दैछन् यो प्रचार गर्ने कुरा, जुन कुरा हामीले सोच्छौँ त्यो मात्रै होइन, त्योभन्दा धेरै गहिराएको कुरा हामीले यहाँ बुझ्न सक्छौँ। किनभने यहाँ अरू कुराहरू पनि हामी देख्न सक्छौँ, यहाँ पावलले अरू कुराहरूको महत्त्व पनि दिइराखेको हामी देख्दछौँ। अनि दोस्रो तिमोथीको 4:1 हामीले के हेरेको थियौँ, परमेश्वरको सामुन्ने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रिस्ट येशूको सामुन्ने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कडा आज्ञा दिँदैछु। त्यसैले यो आज्ञा, पहिलो कुरा त यो प्रचार गर्ने आज्ञाको कुरा गर्दै गर्दा उहाँको आगमन र उहाँको न्याय, उहाँको राज्य आउने कुरा, यो सबै कुराको यहाँ विचार छ। अनि पावलले प्रचारकको पुकारालाई, तिन प्रचारकको कुरालाई चाहिँ तिन भागमा विभाजन गरेका छन्, होइन? त्यही कुरो चाहिँ हामीले अघि हेरिसकेका छौँ, तिन भागमा विभाजन गरेका छन् यो प्रचारको कुरालाई। सच्याउने, करेक्सन, करेक्ट, रिब्युक, एकजोट। एकजोट भनेको चाहिँ उत्साह, प्रोत्साहन दिने। अनि कतिचोटि हामी सबैलाई एउटै किसिमको कुराले काम गरिरह हुन्छौँ। अझ कतिजना मान्छेहरू त के पनि गर्छन् भने, कोही मान्छे राम्रोसँग गरिरहेछ भने उसलाई चाहिँ, ऊ चाहिँ आफूभन्दा ठुलो बन्छ भनेर उसलाई चाहिँ अझै घाँटी निमोट्ने काम पनि गर्छन्, अर्को मान्छे अगाडि जान्छ भनेर। त्यो परमेश्वरको काम होइन। कहिले पनि परमेश्वरको जनले अर्को व्यक्ति उत्साहित भएर काम गरेको देख्यो भने उसलाई अझै उत्साह दिन्छ, उसलाई रोक्दैन, उसलाई हतोत्साहित गर्दैन। यो कुरो एकदम महत्त्वपूर्ण छ, तपाईँले ध्यान दिनुपर्ने हुन्छ। यहाँनिर सच्याउने कुराको कुरा गर्दै गर्दाखेरि करेक्ट भन्ने के हो त मतलब, यो चाहिँ ग्रिक शब्दबाट आउँछ। ग्रिक शब्द चाहिँ ELEGCO, एलेक्चो। ग्रिक शब्दमा जो एलेक्चो भन्छ, करेक्सन गर्ने, सच्याउने, एलेक्चोको मतलब चाहिँ कन्भिक्ट अथवा कन्भिन्स। तपाईँलाई कन्भिक्ट भनेको के हो भनेदेखि, कुनै कुरा मलाई कन्भिक्सन आयो भन्छ नि, निश्चयता आयो, मैले बुझेँ, सहमति भएँ, मैले गल्ती गरेको भन्ने कुरा रियलाइज गरेँ। यो धेरै किसिमको शब्द छ। त्यसैले करेक्सन भनेको चाहिँ पहिला उसले कन्भिक्सनमा आउनु पऱ्यो, कन्भिन्स हुनु पऱ्यो, यो मेरो गल्ती हो। कुनै पनि व्यक्ति विश्वास गर्नुभन्दा अगाडि के हुन्छ, कन्भिक्ट हुन्छ कि मैले पाप गरेको छु, म पापी हुँ, परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, अनि मैले परमेश्वरकोबाट पाउने जीवन पाउन सक्छु, तर मैले मेरो कुरा छोड्नुपर्छ, मैले पाप त्याग्नुपर्छ, यसबाट पश्चाताप गर्नुपर्छ। त्यो सबै कुरामा के हुन्छ, हामी कन्भिक्ट हुन्छौँ, कन्भिन्स हुन्छौँ, अनि हामी परमेश्वरतिर फर्कन्छौँ। त्यसैले यो करेक्सनको कुरा गर्दै गर्दाखेरि मान्छेले के गर्नु पऱ्यो, स्वीकार्नु पऱ्यो। त्यही कारण जब मान्छे गलत सोचिराखेको छ, ल ठिक, भित्र मनमा चाहिँ जे पनि सोचेको छ तर बाहिर ठिक भएर मिलाप गरेको देखाएर, धेरै जस्तो मान्छे भित्र के भइरहेछ कुरा बाहिर चाहिँ देखाउँदैन, फेरि त्यो भित्रको कुरा चाहिँ त्यही बेलामा निकाल्छन् जुन बेलामा त्यो अर्को मान्छेको खुट्टा तान्ने हुन्छ नि नेपालीमा, होइन? त्यसैले पावलले तिमोथीलाई लेख्दै गरेको कुरामा के छ भने, जो मान्छेहरू बरालिएका छन् अथवा जो मान्छेहरू गलत काम लागेका छन्, मण्डलीकै मान्छेहरू छन् भनेदेखि गुटबन्दी गर्ने, फुटाउने, विद्रोह गर्ने, भित्रभित्र एक्लै अर्काको विरुद्धमा योजना बनाउने, होइन, आफू एक नम्बरमा जानलाई, एक नम्बरको मान्छेको लागि चाहिँ कसरी खसाल्न सकिन्छ, मैले देखाएको छु धेरै। तर म त्यस्तो मान्छे हो, कहिल्यै पनि मैले एक नम्बर पनि खोजिनँ, तर परमेश्वरले जहिले पनि मलाई त्यहीँ घचार्नुहुन्छ, कहिले खोजे छैन, कसैले निकाल्नु खोजेन, खोज्नु पर्दैन निकाल्न, परमेश्वरले राख्नुहुन्छ। तर धेरै जस्तो संसारिक तरिका चाहिँ, जस्तो नेपालमा प्रधानमन्त्री हुने के गर्छ, अनेक तरिका गरेर उत्थल पुथल ल्याएर, तपाईँले थाहा छ, अनि अहिले एकजना मान्छे प्रधानमन्त्री छ, अनि त्यो कति कस्तो कुरा छ, अनि मण्डलीमा त्यही चलन मान्छेले गरिराखेका हुन्छन्। तर ख्रिस्टका जनहरू त्यस्तो हुन सक्दैन, किनभने उनीहरू त नयाँ सृष्टि हुनुपर्छ। त्यसैले यहाँनिर पावलले भन्न खोजेको छन्, यो सच्याउने, करेक्सन गर्ने भनेको चाहिँ जो मान्छे भरालिएका छन्, विद्रोहमा छन्, फुटमा छन्, अथवा उनीहरूमा पाप छ, त्यसलाई स्वीकार गर्न लगाएर, तिनीहरूको दोष र गल्ती बुझाउन लगाएर, पूर्ण रूपमा त्यसमा सहमति, त्यो गल्ती देखाएर उनीहरू त्यो ठाउँबाट पश्चाताप गर, फर्किनु पर्यो सही बाटोमा, अनि त्यो दोधारका कुराहरू राख्नु भएन, अलमलका कुराहरू राख्नु भएन, त्यही कारणले हामीले पावलले एफिसीको मण्डलले लेखेको कुरा पढ्यो भनेदेखि प्रेममा सत्य बोल्ने भनेको मतलब सत्य कुराहरू, यो सत्य कुराहरू हो नि, होइन? कचोटी मान्छेलाई गल्ती देखाउनु भनेको त सत्य कुरा हो। अब रिसाउँछ भनेर नदेखाउने मान्छे हुन्छन्, तर तपाईँले मबाट त्यस्तो पाउनुहुन्न। मैले चाहे जस्तो सुकै होस् मेरो यहाँ मनमा राख्यो भने म आफै जिउनु सक्दिनँ, मलाई आफैलाई निन्द्रा लाग्दैन, त्यस कारण मेरो मुखबाट निस्किन्छ। कसैको गल्ती देखेँ भने मैले त्यसै अह चुप लगाएर ठिक 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 भनेर बस्दैन। तपाईँको जीवन के छ मलाई थाहा छैन, किनभने मेरो प्रभुसँगको सम्बन्ध त्यही हो। मलाई पनि कसैले मैले गरेको गल्ती देखाइदियो भने खुसी लाग्छ, किनभने मेरो इच्छा परमेश्वर सँगसँगै हिँड्ने छ, पापमा पर्ने छैन। जबसम्म तपाईँमा त्यो सोच आउँदैन नि, तपाईँ र मैले येशूलाई पछ्याइ राखेको नहुन सक्छ, होइन? त्यस कारणले यो करेक्सन गर्ने कुरा भनेको चाहिँ भराइलिएका गल्तीमा पापमा परेकाहरूलाई त्यो बुझाउन लगाएर, त्यसमा सहमति हुन, त्यसमा कन्भिन्स भएर, दोधारमा र अनल परेकाहरूलाई पश्चातापमा डोर्याउने, सत्यतातिर ल्याउने, यो चाहिँ पहिलो खण्डको कुरा हामीले हेऱ्यौँ। दोस्रो कुरा चाहिँ हप्काउने कुरा छ, रेब्युक, जुन चाहिँ हामीले अघि सायद दुई पदमा हेरेको थियौँ, होइन? यहाँनिर यहाँ के थियो, हप्काऊ अर्थी देऊ, होइन? पहिलो चाहिँ यहाँ हप्काउने र यो हप्काउने चाहिँ दोस्रो कुरा पऱ्यो, अर्थी दिने कुरा चाहिँ यहाँनिर छ। त्यस कारणले यहाँनिर हप्काउने कुरा रिब्युक, किनभने अर्को कुरो, यो अर्को पोइन्ट हो। कतिजना हामीहरू चाहिँ के गर्छौँ भनेदेखि हामीलाई कहाँ हप्काउ मन पर्छ र हामीलाई त सबैले उकेर लाउनु पऱ्यो, स्याबास भन्नु पऱ्यो, भित्रभित्रै तेल घस्नु पऱ्यो। प्रियहरू, ख्रिस्टमा हुनेहरू ज्योतिका जीवनमा जिउँछन्, अन्धकारमा होइन, ट्रान्सपेरेन्सी, पवित्रतामा जिउँछन्। गल्ती गर्दैन भन्ने होइन, सबै मान्छे पर्फेक्ट हुँदैन, तर क्षमा गर्ने भन्ने हो। क्षमा भनेको चाहिँ के हो, बिर्सिन्छ नि, बिर्सिनु पर्यो। तिमीले हिजो अस्ति यस्तै गरे त नि भनेर सम्झेर राख्ने मान्छेले क्षमा दिया हुँदैन। त्यसैले यहाँनिर रिब्युक भनेको चाहिँ के हो भन्दाखेरि कन्फ्रन्ट, कन्फ्रन्ट भनेको चाहिँ कसैले कुनै कुरा गरेको छ भने उसको अगाडि गएर यो तिमीले यस्तो गर्यो भनेर भन्नुलाई कन्फ्रन्ट भन्छ, ताकि ऊ चाहिँ पश्चातापमा डोर्याइयोस्, रिपेन्ट गर्नुहोस्। रिपेन्ट भनेको चाहिँ टर्न, त्यो बाटोबाट त्यसलाई त्यागेर अर्को बाटो। यो पश्चातापी हृदय होइन कि, पश्चातापी भनेको पछुतो होइन कि, पश्चाताप भनेको चाहिँ टर्न अराउन्ड, त्यो बाटो बदल्ने, अर्कै बाटोमा जाने भन्ने कुरा त्यसले देखाउँदछ। त्यसैले जो विद्रोहमा छन् उनीहरूलाई, उनीहरूको क्रियाकलापलाई कन्फ्रन्ट गर्नुपर्छ, होइन? त्यही कारणले मैले कहिलेकाहीँ मण्डलीमा केही घटनाहरू घटेको थाहा छ भनेदेखि मैले त्यस्तो थाहा पाएँ भने त्यसको मुख्य पोइन्ट कहाँबाट आयो भनेर म सोध्छु। म मेरो अगाडि त्यस्तो भयो भने म त्यो पत्ता लगाएर त्यो कसले गरेको गल्ती हो त्यसलाई पश्चाताप गर्न लगाउँछु। कन्फ्रन्ट यो परमेश्वरको आज्ञा हो, वचन प्रचार गर्ने काम हो, बुझ्नुहुन्छ? सत्यको वचन घोषणा गर्ने काम हो, जसले चाहिँ रिब्युक गर्छ, होइन? तपाईँले हामीले भर्खरै कहाँ पढिरहेको छौँ, दोस्रो तिमोथी 4 अध्यायको 1 पद, त्यसको सुरुमा के छ, यसकारण भन्ने शब्द छ। त्यो यसकारण भन्नुभन्दा पहिला तपाईँले के गर्नुपर्छ, दोस्रो तिमोथी 3 अध्यायको 16 र 17 पद पढ्नुपर्छ, त्यो परमेश्वरको वचनको भाग के काम छ त्यहाँ छ। त्यस कारण त्यो काम तपाईँ र मैले गर्दाखेरि यो सबै कुरा गर्नुपर्ने हुन्छ। परमेश्वरको वचनमा यही कुरा छ, पावललाई तिमोथीले यही कुरा भनिरहेका छन्, अनि तिनीहरूलाई पश्चाताप गर्न लगाउने, मतलब उनीहरूको पाप पूर्ण, त्यो पापपूर्ण क्रियाकलाप जो छ त्यसलाई पुरा त्यागेर, त्यो व्यवहारलाई नै त्यागेर अब ख्रिस्टको बाटो, पवित्रताको, सत्यको बाटो, जो प्रेमको बाटो उनीहरू फर्किने, त्यो काम चाहिँ हामीले गर्नुपर्छ। त्यसैले उनीहरूलाई त्यस्तो कुरामा छोड्नलाई हप्काउनु पर्ने हुन्छ। जसले गल्ती गरेको छ उनीहरूलाई हप्काउनु जरुरी छ। मलाई जहाँसम्म लाग्छ हामी क्रिस्चियनहरूले हप्काउने काम त्यति गर्दैनौँ, तर बाइबलमा छ यो। अनि यहाँ हप्काउने मान्छे, हप्काउनु पर्ने, जसले हप्काउ सुन्छ, यो अप्ठ्यारो कुरा हो, तर वचनमा छ। हप्काउ सुन्न सक्दैन भनेदेखि उसले पस्ताप पनि गर्न सक्दैन, किनभने उसलाई चाहिँ घमण्डबाट उ त यति ठुलो छ। कतिजना मान्छेहरू थाहा छ क्रुसमै चढाएको छैन नि, उनीहरूलाई क्रुसले कामै गरेका छैन नि, उनीहरूलाई आदमकै घमण्ड छ नि त, उनीहरूलाई आदमकै स्वार्थ छ नि त, उनीहरूलाई
जसले आदमको स्वार्थ र घमण्ड, उसकै एम्बिसन, उसकै डाह र त्यो लोभ, त्यो ठुलो बन्ने आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेखी त्यो त्याग्या छैन प्रियहरू हो, त्यो मान्छे कहाँ कहाँको उसलाई कन्फ्रन्ट गर्न सकिन्छ? ऊ त पश्तापै गरे हुँदैन नि, साँच्चो पश्चाताप त गरेकै छैन नि। त्यही कारणले सुसमाचार सही प्रकारले सुन्नु पर्यो। त्यही कारणले तपाईँ र मेरो भ्यू अफ गड, परमेश्वरको बारेमा हाम्रो के सोच छ, सही हुनु पर्यो प्रियहरू हो। यो सही नहुँदा आज मैले भनेको कुरा तपाईँहरू कतिजनालाई अप्ठ्यारो पनि लाग्न सक्छ, तर अप्ठ्यारो मान्नुपर्छ, किनभने त्यसले तपाईँलाई परमेश्वरको सम्बन्धमा ल्याउँछ। तपाईँ त्यही जीवनमा रहनुभयो भने एक दिन तपाईँ नर्कमा जानुहुन्छ, जो चाहिँ शैतानको ठाउँ हो। यो मण्डलीमा प्रचार गरेर सबै सेवाकाई गरेर स्वर्ग जान ग्यारेन्टी छैन। स्वर्ग जान ग्यारेन्टी साँच्चो पश्चाताप गरेर येशूलाई पछ्याउनु पर्यो, क्रुसमा टाँगिनु पर्यो प्रियहरू हो, पाप गर्न छोड्नु पर्यो। यो बिना कोही पनि स्वर्ग जाँदैन। येशू ख्रिस्टलाई आफ्नो प्रभु मान्नलाई संसारबाट अलग हुनु पर्यो। कलसीमा के लेखेको छ? अन्धकारको राज्यबाट छुटाएर उहाँले आफ्नो पुत्रको राज्यमा ज्योतिको राज्यमा परिवर्तन गर्नु हो प्रियहरू हो। त्यो कुरा चाहिँ हुनुपर्छ। अब हामी तेस्रो पोइन्टमा जान्छौँ। तेस्रो पोइन्ट चाहिँ प्रोत्साहन दिने कुरा है, एक्जोर्टेसन भन्छ, एक्जोर्ट भन्छ होइन, प्रोत्साहन, उत्साह दिने, मान्छेलाई इन्करेजमेन्ट गर्ने। अनि त्यो चाहिँ यहाँनिर पनि ग्रिक शब्द रहेछ, प्याराकोलोई भनेको चाहिँ कम्फर्ट, कम्फर्ट भनेको चाहिँ सान्त्वना दिने जस्तो। उसलाई अलिकति निराश भइराखेको छ, डराइराखेको छ, हतोत्साहित भइरहेको छ, उसलाई कम्फर्ट गर्ने अनि इन्करेज गर्ने, उत्साह दिने होइन। काउन्सल भनेको चाहिँ काउन्सिलिङ भन्ने शब्द त्यही हो, काउन्सल गर्ने भनेको चाहिँ उसलाई परामर्श दिने, सल्लाह दिने, एक्जर्ट, उत्साह दिने। अनि त्यो कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ। ग्रिक शब्द यो प्याराकेलियो मतलब चाहिँ के हो भन्दाखेरि, मैले तपाईँलाई यही शब्दहरू भने, कम्फर्ट, इन्करेज, काउन्सल, एक्जर्ट। अनि नेपालीमा तपाईँलाई मैले भनिसकेँ, कम्फर्ट भनेको चाहिँ सान्त्वना दिने होइन, कम्फर्ट दिने, कम्फर्ट होस् भन्छ नि, आराम दिने भन्दा मतलब उसलाई निराश भएको छ भने उत्साह दिने। कसरी उत्साह दिन सक्छ? परमेश्वरको वचनबाट होइन, प्रभुको प्रतिज्ञाबाट, उसको लागि प्रार्थना गरिदिएर होइन, उसलाई बाटो देखाइदिएर, उसलाई कुराहरू बुझाइदिएर। कचोटि मान्छेहरू निराश भइराखेको हुन्छ नबुझेर, उत्साह दिने कुरा पनि त्यही हो होइन। त्यही कारण त्यसैले यो कुरा पावलले तिमोथीलाई यो भनिरहेको छ, जो डरमा छन् उनीहरूलाई चाहिँ उत्साह, सान्त्वना र सल्लाह देऊ। अनि यहाँ हामी देख्छौँ तिमोथीको बोलावट, वचनको सत्यताको घोषणा गर्नु र सत्य वचन जसको सत्य वचन चाहिँ उनीहरूको निम्ति प्रष्ट पारिदिनु, जुन वचन तिमोथीलाई दिएको थियो उनले त्यो वचन मानिसहरूको अगाडि घोषणा गर्नु पर्यो। त्यो वचनको घोषणा गर्दाखेरि जो डरमा छ, जो सङ्कोचमा छ, जो अलमलमा छ, उनीहरूलाई के हुन्छ? वचनद्वारा चाहिँ उनीहरूलाई निश्चयता मिल्छ, उनीहरूलाई सान्त्वना मिल्छ, कम्फर्ट मिल्छ, परमेश्वरको प्रतिज्ञा सुनेर परमेश्वरमा भरोसा गर्ने उत्साह मिल्छ होइन। अर्को कुरा चाहिँ पावल तिमोथीलाई यो खाँटी वचन भन्छ होइन। एउटा कुरा चाहिँ सबभन्दा मण्डलीमा सबभन्दा ठुलो कुरा चाहिँ, कतिजना मान्छेहरू यो परमेश्वरको सत्य वचनमा त्यति कन्भिन्स भएर, समर्पित भएर लाग्दैनन्। उनीहरू जे कुरा पनि ठिकै छ, अगाडि ठिक्क पार्ने, तर उनीहरूले जे पनि गरिरह हुन्छ, परमेश्वरको वचनको शिक्षा, डक्ट्रिन भन्छ, त्यसमा समर्पित हुनुपर्छ, त्यसलाई सही प्रकारले पछ्याउनु पर्छ। यो छुट्टै शिक्षा हो, जुन चाहिँ आज म तपाईँलाई भन्ने फुर्सद छैन। अनि यी खाँटी वचनको अब यहाँ अर्जेन्सी र यसको अर्जेन्सी भने तपाईँले बुझ्नुहुन्छ, अर्जेन्सी भनेको चाहिँ अर्जेन्ट, यो चाहिँ एकदम जरुरी छ, एकदम आवश्यक छ, आपतकालीन भन्छ नि अर्जेन्सी, के भन्छ त्यसलाई, यो अर्जेन्ट, कुनै कुरा अर्जेन्ट भन्यो नेपालीमा के भन्छ? अर्जेन्टै भन्छ होइन। यस यो एकदमै यसको महत्त्व अहिले छ, यसलाई पर्खिने टाइम छैन। त्यसैले यो खाँटी परमेश्वरको वचनको महत्त्व अहिले छ। जस्तो कोही मान्छे बिरामी भयो भने के हुन्छ?
आपतकालीन उसलाई के हुन्छ, एम्बुलेन्समा लानुपर्छ नि, होइन इमर्जेन्सी वार्डमा लानुपर्छ नि, अर्जेन्ट हुन्छ नि, किनभने नत्र ऊ चाहिँ उसको ऊ चाहिँ मर्न सक्छ। टाइममा उपचार भएन, फर्स्ट एड भएन भने मर्न सक्छ। मान्छेहरू पापले गर्दा उनीहरू अर्जेन्सीमा छन् नि, उनीहरूले वचन पालन गरेर अहिले नै परमेश्वरमा स्थापित भएनन् भने उनीहरूको मौका नहुन सक्छ। त्यसैले यो एकदम सिरियस कुरा हो। अनि पावल भन्छन् कि त्यस्तो समय पनि आउँदैछ कि मानिसहरूले खाटी शिक्षालाई रुचाउँदैनन्, मान्छेले सत्य शिक्षालाई रुचाउँदैनन्। बाइबलमा जुन कुरो क्लियर भनेको छ उनीहरूले त्यसलाई पालन गरेका छन्। संसारमा कति धेरै मण्डली छ, नेपालमा पनि देखेको छु, परमेश्वरको वचनलाई अर्कै किसिमले लिइरहेछ, कल्चर भनेर लिइरहेछ, तर बाइबलमा क्रिएसनमै त्यो कुरा आछ। त्यस कारणले मलाई चाहिँ परमेश्वरको वचन जस्तो छ त्यस्तै कुरामा विश्वास लाग्छ। कतिजना मान्छेहरूलाई कल्चर भनेर मनपर्छ, तपाईँको कुरा हो, तर एक दिन सरप्राइज हुनसक्छ, अनि त्यो चाहिँ राम्रो खालको सरप्राइज हुँदैन, होइन। मानिसहरू आफ्नो कानलाई राम्रो लाग्ने वचन मात्र सुन्न चाहन्छन्, त्यो कुरो पनि छ। मान्छेहरूले प्रचारकको प्रचार मन पराउँदैन, किनभनेदेखि त्यो प्रचारले उनीहरूलाई दोष देखाउँछ। यहाँनिर के छ, दोस्रो तिमोथी 4:3, किनकि यस्तो समय आउँदैछ जब तिनीहरूले खाटी शिक्षा सहँदै छैनन् तर चिलाउने कानहरू भएका हुनाले, भनेको चाहिँ कानमा मिठो लाग्ने कस्तो खालको कुरा मात्रै सुन्न चाहन्छन्, तिनीहरूले आफ्नै अभिलाषा अनुसार आफ्नो निम्ति शिक्षकहरूको थुप्रो लगाउने गर्छन्। त्यसैले कतिचोटि कति मान्छेहरूलाई मान्छेले मन पराउँदैन। मैले यस्तो पनि देखेको छु, तपाईँले जोन मकार्थरको बारेमा थाहा छ होला, उहाँले एउटा गवाही दिइरहेको थियो एकचोटि, भर्खरै पास्टर भएर केही समय पछाडि, धेरै वर्ष अगाडि, उहाँले 5 मान्छेहरूलाई तालिम दिएर असिस्टेन्ट लिडरहरू डेभलप गर्नलाई कति वर्ष तालिम दिनुभयो अरे। अनि ती मान्छेहरू बिस्तार बिस्तार अधिकार लिएर जोन मकार्थरलाई आउट गर्दैछ अरे। यो आउट गर्ने कुरा चाहिँ नयाँ होइन, सबै ठाउँमा छ, अनि मलाई थाहा छ बेथानीमा पनि छ। त्यस कारण तपाईँहरूलाई मैले वार्निङ दिँदैछु, पश्चाताप गर्नुहोस्, परमेश्वरको वचन सुन्नुहोस्, प्रार्थना गर्नुहोस्। कुनै पनि कुरामा प्रश्न छ, मुख्य अगुवालाई सोध्नुहोस्, छलफल गर्नुहोस्। तपाईँ आफै डिसिजन गरेर अर्को बाटो नरोज्नुहोस्, ती शैतानबाट आउने परीक्षाहरू हुन्। त्यस कारणले यो कुरा एकदमै ध्यान दिनुपर्छ हामीले। त्यसैले पावल भन्छन् खाटी वचन, इन्टेन्सिटी भन्ने अर्को शब्द छ, अर्जेन्सी अनि इन्टेन्सिटी भनेको चाहिँ त्यसलाई जोड दिने कुरा, इन्टेन्स भनेको चाहिँ एकदम जोडले, होइन इन्टेन्सिटी। खाटी शिक्षा परमेश्वरको सत्य वचनलाई जोड प्रकारले र इन्टेन्सिटी र अर्जेन्सीमा तपाईँ र मैले प्रचार गर्नुपर्ने हुन्छ। तपाईँ र मसँग जुन वचन छ नि, तपाईँ र मेरो वचन होइन, यो वचन परमेश्वरको जीवित वचन हो, जुन वचन तपाईँ र मैले परमेश्वरको आत्मामा बसेर परमेश्वरसँग सम्बन्धमा भएर बोल्यो भने त्यसले शक्ति, त्यसले शक्ति छ, त्यसले चाहिँ फर्क, त्यसले केही न केही काम गर्छ, त्यसमा शक्ति छ प्रियहरू। तर तपाईँ र मैले बोल्दाखेरि परमेश्वरको इच्छाअनुसार उहाँको अधीनमा रहेर, उहाँको पवित्रतामा रहेर, उहाँको महिमाको निम्ति गर्नुपर्ने हुन्छ। अनि यहाँनिर लेखेको छ, यस्तो दिन पनि आउँछ कि मानिसहरू खाटी वचन सुन्न चाहने छैनन्, त्यसैले समयमै ढिला नगरिकन हामीले परमेश्वरको वचनलाई मानिसहरूलाई बताउनु पर्छ। त्यस कारण कोही मान्छे गलत कुरामा छ, कोही मान्छेको एक्टिभिटी गलत छ, नियत गलत छ भने मलाई थाहा लाग्यो भने मैले कुनै न कुनै हिसाबले त्यो त्यो मान्छेलाई भन्ने गरेको छु। म त्यस्तो मान्छे होइन कि देखा नदेखै गर्ने होइन। त्यसैले तपाईँ कतिजनालाई मैले भन्ने समय पनि आउँछ होला, तर मेरो चाहना के छ, हामी परमेश्वरको महिमाको लागि जिउनुपर्छ, उहाँको राज्य विस्तार गर्ने, उहाँका खेतालाहरू हुने, सही खालको खेताला। अनि त्यसपछि पावल आफ्नै शक्तिशाली गवाही दिन्छन् त्यसपछिको वचनहरूमा, तपाईँले देख्नुहुन्छ 2 कोरिन्थी 4:5-5 एउटा विषय छ, 6 तलतिर तपाईँले हेर्नुभयो भने पावलले आफ्नो बारेमा बताउँछन्, उनको गवाही दिन्छन्, अनि उनको जीवन यात्रा, जुन उनको जीवनको जुन यात्रा थियो परमेश्वरसँगै, आत्मिकी यात्रा, उनले कसरी आफ्नो दौड असल प्रकारले पुरा गरेका छन् भनेर त्यहाँ भनेको कुरा हामी देख्छौँ। त्यसकारणले अर्को एक दुईवटा पोइन्ट भनेर म सिद्धाउँछु, त्यो चाहिँ त्यसैले यो मेरो चारवटा पोइन्ट यहाँ सिद्धिन्छ, अनि तपाईँलाई चार र पाँच पद पनि म पढ्न चाहन्छु। अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउने छन् र दन्त्य कथाहरूतिर लाग्ने छैन लाग्ने छन्। के भन्छ योभन्दा अगाडि तिनमा के छ? शिक्षकहरू थुपार्छन्, दन्त्य कथाहरूमा लाग्छन्, सत्यबाट फर्किन्छन्। जब मान्छेहरू मण्डलीमा विद्रोह गर्छन्, गुटबन्दी गर्छन्, उनीहरू वास्तवमा परमेश्वरको इच्छा होइन कि आफ्नो इच्छातिर लाग्छन्। पाँच पद, तर तिमी चाहिँ सबै कुरामा सचेत हो, दुःख उठाऊ, सुसमाचार प्रचारको काम गर, आफ्नो सेवा पुरा गर। अनि यहाँनिर अर्को कुरा चाहिँ के छ भने प्रचार गर्ने कुरामा अघि तिनवटा किसिमको कुरा चाहिँ मण्डलीमा भएकाहरूलाई भयो, त्यसपछि यहाँ चाहिँ के छ? दुःख सहने, सचेत हुने यो कुरा छँदैछ, त्यसपछि यहाँ के छ? सुसमाचार प्रचार गर्ने, त्यसपछि आफ्नो सेवाको काम पुरा गर्ने। अनि धेरैचोटि मान्छेहरूले आफ्नो सेवा के हो भनेर देखा पनि छैन, धेरै मान्छेहरूले सुसमाचार प्रचार गर्ने गरे पनि छैन। हरेकले आफैलाई प्रश्न सोध्नु पर्यो कि हामीले सुसमाचार प्रचारमा कति समय बिताएका छौँ। अनि तपाईँलाई यो अन्तिम कुरा यो पढ्न चाहन्छु, यसलाई उल्था गर्ने मसँग आज टाइम पनि पुग्दैन छैन, तर सर पढ्न चाहन्छु। यो वचन प्रचारको सम्बन्धमा, वचनको प्रचार गर भन्ने कुरामा चाहिँ यो आठवटा पोइन्ट कसरी प्रचार गर्ने? येसुले जे प्रचार गर्नुभयो त्यसलाई खाँटी वचन पूर्ण निष्ठाका साथ प्रचार गर्नु पर्यो। यो पहिलो पोइन्ट छ, के अरे पहिलो। दोस्रो चाहिँ मानिसहरूलाई तिनीहरूका दोषहरू देखाइदिनुपर्छ, त्यो कुरा हामीले प्रष्ट अहिले हेरिसक्यौँ। मान्छेहरूको दोष देखिन्छ भनेदेखि पहिला त प्रार्थना गर्नु पर्यो, त्यो दोषलाई अरूसँग फैलाएर प्रचार गरेर उसलाई बदनाम गरेर भित्रभित्र फुट ल्याउने काम गर्छ नि, त्यो काम परमेश्वरको मान्छेको होइन। त्यो मान्छेलाई सिधै गएर दोष देखाउनु पर्यो र त्यो मान्छेले पश्चाताप गरेपछि उसलाई रिस्टोर गर्नु पर्यो, फेरि त्यो कुरा गरिराख्नु परेन, दोष देखाउनु पर्यो। अनि चौथोमा के छ? राम्रोसँग सुरु गर्नेहरूलाई निर्देशन, प्रोत्साहन र गति दिनुपर्छ भने मतलब उसलाई अगाडि बढाउनु पर्छ, जुन चाहिँ हामीले अन्तिम कुरा उत्साह दिने कुराको बारेमा हामीले हेर्दै थियौँ। अनि यहाँ पाँचौँ पोइन्टमा के छ? सबै कुरामा ध्यान दिनुपर्छ, तिनीहरूलाई दया देखाउने मौका खोज्नुपर्छ, सबै कुरामा ध्यान दिनुपर्छ। जो मान्छेहरू निराश छन् कमसेकम उनीहरूप्रति हामी प्रेममा गर्नु पर्यो, दया देखाउनु पर्यो, उनीहरूलाई मद्दत गर्नु पर्यो, उनीहरू गलत बाटो छ भने नि उनीहरूलाई फर्काउन चाहनु पर्यो, उनीहरूप्रति हामीले आफ्नो विश्वासको सही कुरा देखाउन सक्नु पर्यो। एउटा कुरा के छ भने क्रिस्चियनहरूले कतिचोटि भुल्छन्, त्यो के हो भने उनीहरूलाई दुःख दिनेहरूको विरुद्धमा चाहिँ उनीहरू जे पनि गर्न पुग्छन्। तपाईँले बुझ्नुपर्छ, येशुप्रभुले उहाँलाई दुःख दिनेहरूको लागि पनि उहाँ असल हुनुहुन्थ्यो, उहाँले प्रार्थना गर्नुभयो, उनीहरूलाई पनि उहाँले क्षमा दिनुभयो। चेलाहरूको जीवनमा पनि त्यो देख्छौँ। हामी क्रिस्चियनले चाहिँ के हुन्छ, हाम्रो विरुद्धमा कसैले गल्ती गर्छ भने पनि त्यसलाई चाहिँ उसको अगाडि चाहिँ हामीले क्रिस्चियन जीवन देखाउनु पर्यो, हाम्रो क्रिस्चियन प्रेम देखाउनु पर्यो, हामीले उसप्रति चाहिँ दया देखाउनु पर्यो, उसप्रति असल स्वभाव, उसले हामीलाई भरोसा गर्न सकोस्, उसले हाम्रो जीवनमा ख्रिस्टलाई देख्न सकोस्। यो चाहिँ क्रिस्चियन वचन हो। दुःख कष्टहरू पर्दा भरोसा गर्नुपर्छ, सहनुपर्छ, तीबाट भलाइ गर्ने प्रयास गर्नुपर्छ। देख्नुहुन्छ? अनि वास्तवमा यो पढ्दै गर्दाखेरि मलाई रोमी 12:9-21 याद आउँछ। वास्तवमा तपाईँले त्यसलाई धेरैचोटि पढ्नुहोस्, अनि जहिले पनि पढ्दाखेरि तपाईँले आफैलाई राखेर पढ्नुहोस्, किनभने त्यो कुरा आज तपाईँ र मैले गर्नुपर्ने। हामी जागृति खोज्छौँ नि, होइन? अब नयाँ वर्ष सुरु भयो, तपाईँको यो वर्षमा के गोल छ? म भन्छु रोमी 12:9-21 प्र्याक्टिस गर्ने गोल राख्नुहोस्। अनि यहाँनिर सातौँ पद के अरे पोइन्टमा के छ? उसले आफ्नो पदीय जिम्मा पुरा गर्नुपर्छ। जे हामीलाई जिम्मा छ, जे काम छ, खालि पदमा बस्ने होइन, त्यसलाई एटेम्प गर्नु पर्यो, त्यसको गोल सेट गर्नु पर्यो, त्यसलाई त्यसप्रति समर्पित हुनु पर्यो, अनि आफ्नो कर्तव्य पालन गर्नुपर्दछ। अनि आफ्नो सेवकाई पुरा गर्नुपर्छ। यी कुराहरू हामीले पावलले दिएको यो कडा आदेशमा हामी यो कुराहरू देख्दछौँ। अनि यहीँ राख्न चाहन्छु आजको मेरो यो लेसनलाई। अनि तपाईँलाई म भन्न चाहन्छु, परमेश्वरको वचनमा त्यो पनि थपिहालौँ है। अघि मैले जुन चाहिँ पढिरहेको छु, अगुवा सम्बन्धी पहिलो थेसलुनीकी 5:12 पद, मण्डलीमा अगुवालाई हामीले आदर गर्नुपर्छ। दाजुभाइ दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाई गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। अब सबभन्दा बढी कडा प्रकारको चाहिँ हिब्रू 13:17 पदमा तपाईँले देख्नुहुन्छ, तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूका अधिकारको अधीनमा बस, किनकि तिनीहरूले परमेश्वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्र त त्यसबाट तिमीहरूलाई कुनै लाभ हुने छैन। यहाँ सुन, अगुवा हुने पनि सजिलो छैन नि, उनीहरूले हिसाब बुझाउनु पर्छ, उनीहरूले त्यहाँनिर मतलब आफूलाई जे मन लाग्छ त्यो गर्न मिलेन नि। परमेश्वरको इच्छा अनुसार अगुवा हुनु पर्यो, उसले गरेको कुरा परमेश्वरको अगाडि गर्नु पर्यो, अनि उसले गरेको कुरा परमेश्वरको निम्ति निस्वार्थ गर्नु पर्यो, तर एकअर्कामा अगुवाको अधीनमा बस्नु पर्यो। अनि मैले अघि यो दुईवटा पद कसरी याद आयो भने, आजसम्म हामीले जो सिकिराखेका छौँ पहिलो तिमोथी र दोस्रो तिमोथीको, अहिलेसम्म दोस्रो तिमीको 4-5 वटा क्लास हामीले गरेका छौँ, मण्डलीमा कसरी सञ्चालन हुने सबै कुराहरू यसमा छ। अब बाँकी दोस्रो तिमोथी हामी पुरा हेर्छौँ।